بسم الله الرحمن الرحيم. عن عائشة رضي الله عنها قالت سأحدثكم بما رأيته فعلا خرج رسول الله صلى الله عليه وسلم في بعض مغازيه وكنت أتحين قفوله فأخذت نمطا كان لنا فسترته على الأرض فلما جاء استقبلته فقلت السلام علیک یا رسول اللہ و رحمۃ اللہ و برکاتہ الحمد للہ الذی عزک و اکرمک فنظر الی البیت فران نمت فلم یرد علی شیئا و رأیت الکراہیۃ فی وجہ فاتا نمت حتی ہتک ثم قال ان اللہ لم یامرنا فیما رزقنا ان نکس الحجارۃ واللبن قالت فقطعته وجعلته وسادتين وحشوتهما ليفا فلم ينكر ذلك علي. سیدہ عائشہ رضی اللہ عنہ کی روایت ہے، وہ کہتی ہیں کہ ایک موقع پر حضور نے کیا کیا میں وہ تمہیں بتاتی ہوں، یعنی سوال کیا گیا ہے تو اس کے جواب میں انہوں نے یہ فرمایا، میں تمہیں بتاتی ہوں کہ ایک موقع پر آپ نے کیا کیا تھا جو میں نے دیکھا ہے، یعنی میرے سامنے یہ واقعہ ہوا. رسول اللہ صلی اللہ علیہ وسلم کسی غزوے کے لیے نکلے، میں آپ کے لوٹنے کی منتظر تھی، سو میں نے اپنے ہاتھ سے ایک کپڑا لیا اور گھر کے ساز و سامان کو اس سے ڈھانک دیا. دیہات کی زندگی میں بعض اوقات ایسے ہوتا ہے کہ آپ نے ایک ہی کمرے میں کچھ صندوق بھی رکھے ہوئے ہیں، کچھ سامان بھی رکھا ہوا ہے، اور وہ بعض وقت اچھا نہیں لگتا، تو کبھی ایک پردہ سا لٹکا دیتے ہیں، کبھی کوئی کپڑا ڈال دیتے ہیں. دیہاتی زندگی میں ہم نے ان سب چیزوں کو خود آنکھوں سے دیکھا ہے، تو ایسا ہی انہوں نے کیا. پھر جب آپ تشریف لائے تو میں استقبال کے لیے بڑھی اور عرض کیا یا رسول اللہ آپ پر سلامتی اور اللہ کی رحمت اور اس کی برکتیں ہوں، اللہ کا شکر ہے جس نے آپ کو عزت و اکرام سے نوازا. ظاہر ہے کہ آپ کسی غزوے کے لیے تشریف لے گئے تھے، تو انہوں نے استقبال کیا، آپ کے لیے دعا کی، اور پھر اس کے بعد اس بات پر شکر کا اظہار کیا کہ آپ کامیاب ہو کر کامران ہو کر واپس آئے. وہ یہ استقبال کر رہی تھیں لیکن آپ کی نگاہ گھر کے اندر پڑی، اس پر آپ نے گھر کی طرف دیکھا اور آپ کی نظر اس کپڑے پر پڑی تو آپ نے مجھے کوئی جواب نہیں دیا. ظاہر ہے کہ اس کے جواب میں آپ کو وعلیکم السلام کہنا تھا یا مسکرا کے دیکھنا تھا یا شکریہ ادا کرنا تھا یا کوئی اور التفات کی بات کہنی تھی، لیکن وہ یہ کہتی ہیں کہ مجھے کوئی جواب نہیں دیا آپ نے، بلکہ میں نے محسوس کیا کہ آپ کے چہرے پر ناگواری ہے، یعنی کوئی بات آپ کو ناپسند گزری ہے، کسی چیز کو آپ نے اچھا نہیں سمجھا. چنانچہ آپ اس کپڑے کے پاس آئے اور اس کو اتار ڈالا. حتی ہتکہ اصل میں الفاظ ہے، یعنی گویا کھینچ کے آپ نے اس کو پھینک دیا، اتار ڈالا. پھر فرمایا اللہ نے جو رزق ہمیں دیا ہے اس کے بارے میں یہ نہیں کہا ہے کہ ہم اس سے اینٹ اور پتھر کو کپڑا پہنایا کریں. اس سے یہ معلوم ہوتا ہے کہ دیوار کے ساتھ پردہ لٹکا کے انہوں نے اس سامان کو ڈھانک دیا تھا. تو آپ نے یہ فرمایا کہ یہ اس لیے نہیں رزق دیا گیا ہمیں کہ ہم دیواروں کو اس سے ڈھانپیں. سیدہ کا بیان ہے کہ پھر میں نے اس کو کاٹا، یعنی وہ انہوں نے کپڑا لیا اس کو کاٹا اور اس سے دو تکیے بنائے اور میں نے ان میں کھجور کی چھال بھر دی، تو نبی صلی اللہ علیہ وسلم نے اس پر مجھے کوئی نکیر نہیں فرمائی، یعنی وہ کپڑا ہے. ایک اس کا استعمال تھا جس پر رسالت مآب صلی اللہ علیہ وسلم نے ناگواری کا اظہار فرمایا، اس کا استعمال تبدیل کر دیا گیا تو ایک دوسری صورت پیدا ہو گئی. تو یہ روایتیں جس باب میں میں نے رکھی ہیں اس کی میں وضاحت کر چکا ہوں، اس کا خلاصہ بھی آگے چل کے کر دوں گا. اس میں چند چیزیں ہیں جن کو نوٹ سے سمجھ لینا چاہیے جو اس پر میں نے لکھے ہیں. ایک تو یہ بات جو کہی گئی کہ میں نے اپنے ہاتھ سے کپڑا لیا اور گھر کے ساز و سامان کو اس سے ڈھانک دیا، تو بظاہر یہ لگتا ہے یعنی الفاظ سے کہ جیسے آپ نے ایک صندوق پر या कोई और सामान है पड़ा हुआ, उस पर कपड़ा डाला है। आगे जब ये कहा कि अल्लाह ताला ने ये रिस्क हमें इसलिए नहीं दिया है कि हम इससे ईंट पत्थर को ढांपे, तो जाहिर है कि एक नौइयत का तबसरे में और वाकये में तजाद महसूस होता है। तो इसको मैंने वाजे करने की कोशिश की है। मैं चूंकि खुद देहात में पला बड़ा हूं और मुझे मालूम है कि क्या क्या मामला कैसे होते हैं, तो उसकी रोशनी में मैंने इसको वाजे करने की कोशिश की है कि आगे नबी सल्लल्लाहु अलैहि वसल्लम के तबसरे से मालूम होता है कि ये साजो सामान गालिबन कपड़े को दीवार से साथ लटकाकर उससे ढांपा गया था, यानी उसमें खूबसूरती पैदा हो जाती है। वो ऐसे है कि सामान आपको गोया नजर ही नहीं आता, तो एक तरह से दीवार से या ऊपर छत से या कड़ी से लटका के पीछे सामान रख देते थे। खुद मैंने अपने देहाती घर में ये बारहा देखा, तो ये साफ मालूम होता है कि इस तरह की सूरत थी, यानी ढांपा लेकिन इस तरीके से, जिस तरह देहात के घरों में संदूक वगैरह बिलमूम दीवार के साथ रखकर और ऊपर से पर्दा लटकाकर ढांप दिए जाते हैं, यानी पर्दा डालकर नहीं, पर्दा ऊपर से लटकाकर ढांप दिए जाते हैं। तो इस वजह से इसमें मेरे नजदीक कोई तजाद नहीं है, बल्कि ये इस तरह हुआ, आपने उसको उतार दिया, ये बयान हुआ है, चेहरे पर नागवारी है, आप कपड़े के पास आए और उसको उतार डाला। तो इस पर मैंने एक तवज्जो दिलाई है कि पिछली रवायतों की रोशनी में देखा जाए तो ये रद्द अमल साफ बता रहा है कि ये भी उसी तरह का कोई मुनक्कश कपड़ा होगा जिसका जिक्र पिछली रवायतों में हुआ है, और सैयदना ने इसे भी जीनती के लिए लटकाया होगा। यानी पीछे बहुत सी रवायतें गुजर चुकी हैं इस बात की, तो उनको अगर सामने रखा जाए तो अगरचे यहां ये जिक्र नहीं हुआ कि ये मुनक्कश पर्दा था या इस पर कोई तस्वीरें बनी हुई थी, लेकिन उनकी रोशनी में देखा जाए और रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के तबसरे को सामने रखा जाए तो यही मालूम होता है कि यहां भी जीनत की चीज को हटाना मकसूद है। इसी वजह से जैसे ही उसको काटा गया और काट के उससे तकिये बना लिए गए तो फिर उस पर आपको कोई एतराज नहीं हुआ, अब वो एक इस्तेमाल की चीज बन गया, तो अब उसमें कोई एतराज का माल नहीं रहा। इसीलिए मैंने उस पर लिखा है कि यानी जब उसको महज तजीन के लिए घर के साजो, महज तजीन के लिए घर के साजो सामान पर डालने की बजाय जरूरत की एक चीज के लिए इस्तेमाल कर लिया गया तो इसके बाद आपको एतराज नहीं हुआ। इसके साथ ये जीनतों से परहेज का बाब पाए तकमील को पहुंच गया। इसका खुलासा क्या है, यानी रिसालत बाब सल्लल्लाहु अलैहि वसल्लम से हमें बास ऐसे वाकयात रवायतों में मिले कि जिसमें आपने तजीन की जगह से हटा दिया किसी चीज को। तो एक अमूमी तासुर यह होता है कि शायद इस दीन की तालीम यह है कि इसमें तजीन या जीनतों का कोई तसव्वुर नहीं है, ये तकवे के खिलाफ है। तो मैंने ये बताया कि अगर रवायतों को यहां से लिया जाएगा तो ये कुरान मजीद के बिल्कुल खिलाफ हो जाएगा, इसलिए कि कुरान मजीद ने सूरह आराफ में जीनतों के बारे में अल्लाह ताला का मंशा नहायत तफसील के साथ बयान कर दिया है। हमें जो दीन दिया गया है उसमें इंसान जिस तरह अपनी जरूरत को पूरा करता है उसी तरह अगर वो इसराफ और फजूल खर्ची से काम ना ले तो अपनी हिस्से जमालियात की तस्कीन के लिए जीनतों का अहतमाम भी करता है। और मैंने वाजे किया है बयान में कि ये जीनतें कलाम में भी होती हैं, ये गुफ्तगू में भी होती हैं, ये लिबास में भी होती हैं, ये घरों में भी होती हैं, और ये दौरे जदीद के शहरों में भी होती हैं। यानी इन जीनतों के दायरे बहुत से हैं, ये सब बिल्कुल जायज है अगर इनमें कोई इसराफ नहीं। ताहम रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक रवैये का इजहार किया, इस रवैये का इजहार मक्के में नहीं हुआ, इसका आखिरी जमाने के मदीने में भी नहीं होगा, उसके वाकयात आ जाएंगे सामने। ये एक दौर है जिसमें हुआ है, और जब ये हुआ है तो ये हर चीज में हुआ है, खाने पीने में भी हुआ है। तो मैंने ये बताया है कि अब ये देखना पड़ेगा कि फिर इसका महल क्या है कि जहां रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम इस शिद्दत के साथ ये कह रहे हैं कि जो हमारे पास रिस्क है ये इसलिए नहीं है, यानी हमें जीनत का कोई काम नहीं करना। हाँ, जरूरत का कोई मामला है तो ठीक है, वहां तक गवारा किया जाएगा। और जाहिर है कि ये चूंकि एक रवैया जो आपने इख्तियार किया है तो इसका कोई कानूनी पहलू नहीं देखना चाहिए, कहीं आप गवारा करेंगे, कहीं तंबीह करेंगे, कहीं शिद्दत होगी, चूंकि आप अपने पूरे घर को उसी रंग में रंगना चाहते हैं। तो मैंने ये वाजे करने की कोशिश की है कि इस बाब की तमाम रवायात को सामने रखकर देखा जाए तो ये खास दौर में इख्तियार होने वाला रवैया है। इसमें आपने ये उसवा कायम किया है कि जब कोई शख्स हुक्मरान बना दिया जाए, लोगों का जिम्मेदार हो اور اسے معلوم ہو کہ مہاجرین کے کیمپ اس کے ساتھ لگے ہوئے ہیں، لوگ بے سر و سامانی میں آ رہے ہیں، ان کی ضروریات کو پورا کرنا ہے، تو پھر اس کے لیے یہی صحیح نمونہ ہے. رسالت مآب صلی اللہ علیہ وسلم نے اس محل میں یہ رویہ اختیار کیا ہے، اس محل میں رکھیں گے تو یہ ایک عظیم پیغام ہے، ایک عظیم تعلیم ہے، اور اس میں ہمیشہ کے لیے گویا یہ منہاج طے کر دیا گیا ہے کہ اگر کوئی خلافت اور حکومت راشدہ ہوگی تو اس کے حکمرانوں کو اپنی رعایا اور اپنے عوام کی دکھوں اور تکلیفوں کے معاملے میں کیا رویہ اختیار کرنا چاہیے. وآخر دعوانا الحمدللہ رب العالمین.